सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचनको नतिजालाई हेर्दा नेपाली जनताले नयाँ शक्तिको रूपमा उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुमोदन गरेका छन्। राजसभा झण्डै दुई तिहाई नजिक पुग्दा अन्य दलहरू भने धेरै खुम्चिएको देखिन्छ। यस्तो अवस्थामा नेपालको राजनीति अब कसरी अगाडि बढ्छ, अब पनि सरकारले के कुरामा ध्यान दिनु पर्ला, त्यसका चुनौतीहरू कस्ता छन् लगायत विविध विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ पत्रकारिता विषयका प्राध्यापक एवं वरिष्ठ पत्रकार चिरञ्जीवी खनाल। खनाल सर, स्वागत छ कार्यक्रममा। प्रकारै प्रतिनिधि सभाको निर्वाचन पनि सम्पन्न भएको छ, यसको नतिजा आइरहँदाखेरि समानुपातिको नतिजा पनि अब आउने क्रममा छ, यसको चाहिँ प्रारम्भिक नतिजा देखिसकेको अवस्था छ। यो अवस्थामा जो परम्परागत दलहरू पहिलेदेखिका ठूला दल थिए उहाँहरू खुम्चिएको र नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो दल झण्डै दुई तिहाईको नजिक पुगेको अवस्थामा अब एक किसिमको राजनीतिक सिनारियो पनि परिवर्तन भएको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ?
वास्तवमा यो हेर्दाखेरि चाहिँ यदि अस्वाभाविक हो कि जस्तो रिजल्ट आएको देखिए पनि वास्तवमा म यसलाई स्वाभाविक ठान्दछु। किनभने गत भदौ 23 र 24 गतेको जुन खालको आन्दोलन थियो र त्यो आन्दोलनको मुख्य एउटा एजेन्डा नै के थियो भन्दाखेरि गुड गभर्नेन्स अथवा सुशासनको चाहिँ मुद्दा त्यहाँ उठाइएको थियो र ठूलो समूहको युवाहरूले यो देशमा चाहिँ सुशासनको अवस्था ठिक छैन, सुशासन हुनु पर्यो र त्यस अन्तर्गत भ्रष्टाचारहरू नियन्त्रण हुनु पर्यो र अरू विकास निर्माणका कामहरू पनि पारदर्शी रूपमा अगाडि बढ्नु पर्यो भन्ने खालको आवाज उठिसकेको हुनाले त्यो नेपाली समाजले त्यसलाई आत्मसात गरेको थियो र त्यसकै परिणामस्वरूप जुन सरकार बन्यो नयाँ सरकार त्यसले चुनाव पनि गरायो, एकदम शान्तिपूर्ण तरिकाले चुनाव गरायो अनि अब हामीले हेर्दाखेरि त एकदमै शान्तिपूर्ण चुनाव हो यो र मतदाताहरूले पनि एकदमै सरिक भएर भाग लिए र यो रिजल्ट यो अवस्थामा आइपुगेको छ र यसलाई मैले हेर्दाखेरि चाहिँ अब अहिले राष्ट्रपतिले बढी मत पाएको किन छ भन्दाखेरि जुन मतदाताहरूले अब राष्ट्रपतिले नै जुन एजेन्डा उठाएको छ गभर्नेन्सको लागि यो देश बनाउनको लागि र एकपटक तिनीहरूलाई विश्वास गरौँ भनेर यो मत जाहेर गरेका हुन् भनेर मलाई लाग्छ।
हजुर, यसको कारणका कुरा गर्दाखेरि नेपाली जनताको मनोवैज्ञानिक असरका कुराहरू पनि हुन्छन्। यो निर्वाचन सम्पन्न भयो, यसको परिणाम आइरहँदाखेरि नेपाली जनताको मनोविज्ञानले के देखाउँछ, के भन्छ उहाँहरूको मनोविज्ञानले?
उनीहरूको मनोविज्ञानले त्यही नै हो। अब नयाँ आउने दलहरूले अब वास्तवमा भन्दा नै समाजका लागि सुशासनका लागि काम गर्नु पर्यो र डेलिभरी सिस्टमहरू एउटा चुस्त र दुरुस्त हुनु पर्यो भन्ने खालको मत जाहेर गरेका हुन् र यो कुनै आवेशमा अथवा प्रभावमा अथवा डर त्रास अथवा त्यसमा भएको छैन। म पनि निर्वाचनको क्रममा पर्यवेक्षकको रूपमा विभिन्न ठाउँमा गएँ, मधेस गएँ, पूर्वतिर गएँ र त्यहाँ हेर्दाखेरि स्वस्फूर्त रूपमा एकपटक यो नयाँ एजेन्डा लिएर आउनेलाई हामीले विश्वास गर्नुपर्छ भन्ने मत जाहेर गरेका छन् र अहिले जुन मतदाताहरूको एउटा मनोविज्ञान नै के छ भने अब यो नयाँ आउने शक्तिले चाहिँ यो देशको लागि अलिक राम्रो काम गरोस्, सुशासनका क्षेत्रमा राम्रो काम गरोस्, रोजगारीका क्षेत्रमा राम्रो काम गरोस् अनि डेलिभरीको क्षेत्रहरूमा राम्रो काम गरोस् भन्ने मानसिकता छ जस्तो लाग्छ मलाई।
हजुर, जुन नतिजा छ नि यसले चाहिँ हामीले जुन परम्परागत भन्यो भने पुराना दलहरूप्रतिको जुन असन्तुष्टि व्यक्त गरेर नयाँ शक्तिलाई अवसर दिएको छ भन्ने कुराहरू अथवा यसमा विश्लेषणहरू हुने गरेका छन्, साँच्चै त्यो असन्तुष्टिकै कारण हो या अन्य कुराहरू पनि देखिन्छन् यसमा, यहाँको भनाइ के छ?
यसमा दुईटै कुरा छ, एउटा चाहिँ पुराना राजनीतिक दलहरूको असन्तुष्टि पनि आफ्नो ठाउँमा छ र अर्कोतर्फ के छ भने नयाँ युवाहरूको जुन जमात अहिले बढेको छ, अहिले 18 वर्षदेखि झन्डै 35-40 वर्षसम्मको युवाहरू धेरै जसो यो पुराना पार्टीहरूसँग आबद्ध छैनन् र कमै छन्, भए पनि धेरै थोरै छन् र पुराना पार्टीहरूले यो नयाँ युवाहरूको नयाँ एउटा परिवेशलाई समेट्न नसकेकै हो जस्तो मलाई लाग्छ र अहिले त्यो युवाहरू फेरि कस्तो भने डिजिटल युगमा प्रवेश पाइसकेको युवा छ र सोसियल मिडिया डिजिटल सिस्टमबाट आफ्नो खालको धारणा बनाइसकेको छ र आफ्नो खालको विचारहरू पनि त्यो डिजिटल माध्यमबाट आदान प्रदान गरिरहने पनि छ र उसले अरूले भनेको कुरा त सुन्छ तर डिसिजन अहिले आफैले गर्ने खालको पनि वातावरण भएको हुनाले मलाई लाग्छ र यो खालको रिजल्ट आएको हो।
यो निर्वाचनको नतिजालाई हेर्दाखेरि जुन किसिमको एउटा राजनीतिक शक्ति सन्तुलन थियो नि त्यसमा परिवर्तन आयो, यसले गर्दाखेरि समग्र क्षेत्रलाई प्रभाव पार्छ, ती कुराहरूलाई व्यवस्थापन गर्न नयाँ शक्तिलाई अथवा नयाँ बन्ने सरकारलाई कतिको चुनौती देख्नुहुन्छ?
चुनौती त छ, किनभने एउटा नेपाल चाहिँ भू राजनीतिक जुन भू राजनीतिक अवस्था भित्र गुज्रिएको छ त्यसलाई पनि सामना गरेर अगाडि बढ्नुपर्ने चुनौती यो नयाँ सरकारलाई हुन्छ र त्यसपछि हाम्रो सीमित अर्थतन्त्रले गुज्रिरहेको अर्को देश हाम्रो भएको हुनाले पनि त्यो अर्थतन्त्रलाई चलायमान बनाएर अनि देशभित्रका विकास निर्माणहरूलाई अगाडि बढाउनु पर्छ र जनतासँग सरोकार हुने जुन आपूर्ति व्यवस्थापनदेखि लिएर अरू विकासका गतिविधिहरूलाई पनि एकदमै प्रभावकारी रूपमा अगाडि बढाउनको लागि चाहिँ नयाँ सरकारलाई थप चुनौती हुन्छ जस्तो लागेको छ। अब अनुभवको दृष्टिकोणले कतिपय यो संसदीय प्रणालीमा अलिकति अनुभव कम भएको व्यक्तिहरू पनि त्यहाँनिर पुगेका हुन सक्छन् र उनीहरूलाई पनि एउटा संसदीय राजनीतिभित्र परिपक्व बनाउनको लागि पनि हुन त त्यहाँभित्र फेरि पुराना संसदीय दलमा परिचित व्यक्तित्वहरू पनि हुनुहुन्छ र उहाँहरूले सबैलाई एकैसाथ लिएर अगाडि बढेर एउटा देशको नीति निर्माणलाई परिपक्व बनाउनको लागि पनि मलाई लाग्छ थप चुनौती त्यहाँनिर पनि छ भन्ने मलाई लाग्छ।
यहाँले असन्तुष्टिका कुरा गर्नुभयो नि, यो भित्र पनि पुराना भनिएका दलहरू अथवा जो हामी परम्परागत दल भन्यौँ नि यिनीहरूभित्र पनि केही राम्रो काम गरेका होइन सुशासनलाई प्राथमिकता दिएका नेताहरू त्यो मात्र नभएर अहिले निर्वाचनमा सहभागी भएका अन्य दलका नयाँ पार्टीकै नेताहरू पनि सुशासनको दृष्टिकोणले अथवा काम राम्रो गरेका नेताहरू थिए तर उहाँहरू निर्वाचनमा पराजित हुनुभयो।
अब त्यो चाहिँ कस्तो हुँदो रहेछ भने यो नागरिकहरूले के गर्दो रहेछन् भने एकचोटि अवसर दिँदो रहेछ, इतिहास हेर्दाखेरि त्यो अवसर दिएका व्यक्तिहरूले खरो रूपमा सही बाटो लिएर अगाडि बढ्यो भने निरन्तरता दिने रहेछन्, होइन भने फेरि परिवर्तनको पक्षमा गइहाल्दो रहेछन्, किनभने पहिलाकोलाई जुन विश्वास गरेर दिए र उनीहरूले गरेको कामभन्दा अर्को बढी काम गरेर गर्छु भनेर आयो भने ल नयाँलाई पनि हामीले अब अवसर दिउँ न त भन्ने खालको अभिमत चाहिँ यो जनस्तरबाट उठ्दो रहेछ र अहिलेको निर्वाचनमा पनि त्यो खालको भर्डिक्ट चाहिँ देखिएको छ र अहिले आउनेले पनि यो वास्तवमा यो खालको स्थितिमा आइपुग्नु भनेको पनि सामान्य व्यक्तिहरूले सोचेको थिएन, बहुमत यो संविधानबाट आउँछ र निकै गाह्रो छ भन्ने जस्तो भनेको अवस्थामा पनि सहज बहुमत मात्र होइन झन्नै दुई तिहाईसम्म पुर्याउने गरिकन मत जाहेर गरेका छन् र यसले के जनाउँछ भने यो भोलिसम्म नै एकदम निरन्तर रहिरहन्छ है भन्ने होइन र अहिले जसलाई मत जाहेर जसरी गरिएका छन् र उनीहरूले पनि त्यो एजेन्डा अनुसार काम गर्न सकेनन् गरेनन् अथवा गर्ने बाटोमा अल्मलिए भने फेरि मतदाताहरूले आफ्नो अवसरहरू कता सहज हुन सक्छ त्यही अब नयाँ अवसरको खोजीमा चाहिँ जाने रहेछन् भन्ने खालको यो परिणाम हो जस्तो लागेको छ।
जसरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले मतदान गरेका छन् अथवा चाहिँ झन्डै दुई तिहाई नजिकको सरकार बनाउने चाहिँ सुविधाजनक बहुमत दिएका छन् त्यो सँगसँगै त्योभन्दा बढी नेपाली जनताले आशा पनि गरेका छन्, ती आशाहरूलाई यो शक्तिले पूरा गर्न सक्छ के लाग्छ यहाँलाई?
अब त्यही नै ठुलो चुनौती छ मलाई लाग्छ मुकुन्दजी, जस्तो उनीहरूले जुन एजेन्डा लिएर गएका छन् अब एजेन्डा चाहिँ राजनीतिक दलहरूले कतिपय एजेन्डाहरू चाहिँ एकदमै महत्वाकांक्षी रूपमा अगाडि बढाएको पनि देखिन्छ र त्यो महत्वाकांक्षी एजेन्डा अगाडि बढाएर जानेलाई पुरा गर्न सके त्यसलाई सामना गर्न सके भने फेरि भन्नाले मतदाताहरूले उनीहरूलाई फेरि पुरस्कार गर्ने त छँदैछन् तर वास्तवमा भन्नेले एजेन्डामा राख्यो अनि त्यो एजेन्डा अनुसार काम गर्न सकेनन् भने फेरि अरू एजेन्डा लिएर आउनेहरूसँग चाहिँ मतदाता जान्छन् र मतदाता कोही कसैसँग एकदमै इन्ट्याक्ट बाँधिएर बस्दैनन् भन्ने यो निर्वाचनको परिणामले चाहिँ सन्देश दिएको छ।
यसमा अर्को कुरो पनि के छ भने जुन प्रतिपक्ष कमजोर हुँदाखेरि संसद अथवा संसदीय व्यवस्था कमजोर हुने हो कि प्रतिपक्ष चाहिँ धेरै कम भएको अवस्थामा उहाँको चाहिँ संख्या सीट संख्या कम भएको अवस्थामा कहिलेकाहीँ संसद निरंकुश भएर निरंकुशतातर्फ अगाडि बढ्ने हो कि भन्ने जिज्ञासाहरू यस्ता प्रश्नहरू पनि उठ्ने गरेका छन्। यहाँले पनि सुन्नुभयो होला
यस्तो हुन्छ प्रतिपक्ष भनेको म कमजोर चाहिँ देख्दिनँ किनभने प्रतिपक्षमा आउने दलका जुन सांसदहरू छन् उनीहरू पनि संसदीय राजनीतिमा खेलेका र देशको नै नेतृत्वको बागडोर पनि सम्हालेका छन् र उनीहरूले वास्तवमा सरकारलाई खबरदारी गर्ने हो र उनीहरूले सरकारलाई सही बाटोमा हिँड्नुहोस् भनेर एक किसिमको ट्र्याक देखाउने हो र सही ट्र्याक देखाउने हो फेरि अनि त्यो सही ट्र्याक प्रतिपक्षले देखाएकोलाई उनीहरूले मनन गरेर अगाडि बढ्नुपर्छ र मलाई लाग्छ निरङ्कुश भनेर हिँड्यो भने हिजो कतिपय उदाहरणहरू छन् संसारमै निरङ्कुश रूपमा गएका सरकारहरूको अवस्था फेरि विचलन भएका पनि छन्। मलाई लाग्छ अहिले निर्वाचित भएर जाने सांसदहरूले यो कुरा पनि बुझेका हुनाले मलाई लाग्छ एजेन्डाभन्दा बाहिर जान जस्तो मलाई लाग्दैन र अब धेरै कुराहरू उनीहरूले चाहिँ अनुभवबाट पनि सिकिसकेको हुनाले अब एजेन्डाभित्रै रहेर र यो देशमा राम्रो के काम गर्न सकिन्छ त्यतातिर नै केन्द्रित हुन्छन् जस्तो मलाई लाग्छ।
यहाँले भने जस्तै प्रतिपक्ष कमजोर नभए पनि सशक्त व्यक्तिहरू छन् अनुभव व्यक्ति छन् भन्नुभयो होइन तर संख्याको हिसाबले त पुग्दैन अनुभवले मात्र त्यहाँ हुँदैन अलिकति समस्या देखिन्छ नि
होइन संख्याभन्दा पनि इस्यु हुन्छ एजेन्डा हुन्छ होइन संसदमा एउटै व्यक्तिले पनि सही एजेन्डा लिएर बोल्यो भने त्यसले सबैलाई ट्र्याकमा ल्याउन सक्छ त्यसैले एउटा भनेको फर इक्जाम्पल मैले सिम्बोलिकली भने त्यसैले यो थोरै र धेरै भन्ने संख्याभन्दा पनि कस्तो एजेन्डामा अगाडि बढ्छन् र कुन एजेन्डाको लागि उनीहरूले चाहिँ आवाज उठाउने हो त्यो एजेन्डा सही हुनुपर्छ र त्यसले सरकारलाई खबरदारी गर्न सक्छ। जस्तो मानौँ अहिले अब सरकार बन्ने जुन दलले जे एजेन्डा राखेको छ त्यसमा खबरदारी गर्नु पर्यो एजेन्डा वाइज जहाँ जाँदाखेरि समाज सापेक्ष अथवा राष्ट्रको लागि हित हुने कुराहरू अथवा अन्तर्राष्ट्रिय सेक्टरहरूमा अन्तर्राष्ट्रिय जगतमा पनि एउटा नेपालको एउटा इमेज बनाउने र एउटा सहयोगको वातावरण अगाडि बढाउने खालका इस्युहरू त सशक्त हुन सक्छन् नि त र यस्तो क्षेत्रहरूमा चाहिँ वास्तवमा प्रतिपक्षले खबरदारी गरिरहने हो अनि सत्ता पक्षमा रहनेहरूले त्यो खबरदारीको कुराहरूलाई पनि मनन गरेर एजेन्डा वाइज अगाडि बढ्दाखेरि मलाई लाग्छ कुनै पनि क्षेत्रमा चाहिँ द्वन्द होला अथवा त्यो होला जस्तो मलाई लाग्दैन किनभने एजेन्डामा सहमति भएर अगाडि भइसकेपछि त्यो सबैको एजेन्डा अगाडि बढ्यो भने अनि त्यो राष्ट्रको एजेन्डा नै अगाडि बढ्छ जस्तो मलाई लाग्छ।
हिजोको दिनमा वर्तमान निर्वाचन प्रणाली अहिलेको जुन निर्वाचन प्रणाली छ त्यसले गर्दाखेरि देश अस्थिरतातर्फ गयो यसले निकास दिन सक्दैन भन्ने किसिमको भाष्य निर्माण गरिएको थियो तर अहिलेको निर्वाचनलाई हेर्दाखेरि यसको नतिजालाई हेर्दाखेरि त्यसलाई गलत साबित गरिदियो नि त संविधान त ठिकै रहेछ
होइन संविधान ठिक छ संविधान त जुन मत जाहेर गरेर आएको छ अहिलेको जुन नतिजा अब यसले वास्तवमा लेसनहरू कतिपय लेसनहरू पनि सिकाउँदै पनि गएको छ र भोलिको दिनमा यसलाई कसरी सामना गर्ने भन्ने पनि छ। अब अहिले संविधानमा देखिएका केही कमी कमजोरीहरू हुन सक्छन् अथवा हिजो संविधान बन्दाखेरिको अवस्थाको स्थिति र अहिलेको अवस्था परिवर्तन पनि भएको हुनसक्छ र त्यसलाई फेरि संविधानलाई सही ट्र्याकमा ल्याउनको लागि पनि त्यो एजेन्डा उठायो भने मलाई लाग्छ अहिलेको पार्लियामेन्टबाट संविधानलाई अझ गतिशील बनाउनको लागि पनि सहज हुन्छ जस्तो देखिन्छ।
नेपालको राजनीतिलाई हेर्ने हो भने नयाँ शक्तिहरू नयाँ व्यवस्था आउँदाखेरि नयाँ शक्तिहरू उदाएको देखिन्छ 15 साल 46 साल 51 साल 56 साल अथवा 64 को निर्वाचन देखिदिएर अहिलेसम्म आउँदाखेरि पनि जुन नयाँ शक्तिहरू छन् तिनीहरू उदाएको उहाँहरू बहुमत आउने र क्रमशः चाहिँ कमजोर बन्दै गएको अथवा चाहिँ निर्णायक अवस्थाबाट पछि हटेको यो देखिन्छ नतिजाले पनि देखिन्छ। अहिलेको अवस्थालाई हेर्दाखेरि साना दलहरूको भूमिका त खासै त्यति देखिएन, तर पनि जुन राजनीतिक ध्रुवीकरण भएको छ नि, यसले नेपालको राजनीतिमा अथवा भविष्यमा, यसको नेपाली राजनीतिको भविष्यमा कतिको असर पार्ला कि फरक पार्ला या उही गतिमा अगाडि बढ्ला के देख्नुहुन्छ यहाँ?
होइन, अलिकति फरक चाहिँ पर्छ। हिजोको सोच र आजको जुन अवस्था फरक छ, किनभने अहिले संचार क्षेत्रकै परिवर्तनले गर्दा पनि समाज र समाजभित्र रहेको मानसिकतामा परिवर्तन भएको छ। जस्तो अहिले सोसियल मिडिया, सामाजिक सञ्जालले, डिजिटल युगले ल्याएको परिवर्तन, यो सापेक्ष परिवर्तन छ। र यो परिवर्तनमा अब कुनै एउटा केन्द्रबाट अथवा कुनै एउटा व्यक्तिबाट, कुनै एउटा वर्गबाट मात्रै सबै कुरा प्रभावित हुन्छ भन्ने छैन। र अहिले अहिलेको युग भनेको सधैँभरि यो तर्क प्रस्तुत गरेर अगाडि बढ्ने युग हो। र जहिले पनि यो सामाजिक सञ्जालहरूले पनि संवाद र तर्क गर्दै अगाडि आउने जुन खालको परिणाम हो त्यसलाई आत्मसात गरेर जानुपर्ने अवस्था भएको हुनाले अबको राजनीतिक पर्यावरण पनि यो संचार प्रविधि अथवा संचारको प्रयोगभन्दा अलग रूपमा नै अगाडि बढ्छ भन्न सकिँदैन। अहिलेकै निर्वाचनमा पनि सामाजिक सञ्जालले धेरै प्रभाव पारेको छ र व्यक्तिहरूले डिजिटल माध्यमहरू प्रयोग गरेर नै वास्तवमा अहिलेका परिणामहरू पनि अगाडि बढाएका छन् र व्यक्ति आफै पनि सबलीकरणको रूपमा अगाडि बढेको देखिन्छ। र मात्रै के भने अब यो खालको वातावरणलाई हामीले राष्ट्रको विकासमा अथवा समाजको प्रगति पथमा हामीले प्रयोग गर्यौँ भने मलाई लाग्छ अरू धेरै हामीले आशंका गरिनु पर्ने स्थिति नहुन पनि सक्छ।
वर्षेनी सरकार परिवर्तन भइरहने, गठबन्धनको प्रवृत्ति अथवा चाहिँ सुशासन कायम हुन नसकेको अवस्था, भ्रष्टाचार व्याप्त भएको भन्ने आवाज उठिरहेको अवस्थामा, होइन, विगतका सरकारहरूले त्यसको आलोचना खेपिरहेको अवस्थामा अहिले फरक किसिमको नतिजा आएको छ र गठबन्धन बनाउनु नपर्ने स्थिति सिर्जना भएको छ र सुविधाजनक बहुमतको सरकार बनिरहँदाखेरि अब यसले चाहिँ जनअपेक्षा अनुसार काम गर्नुपर्ने हुन्छ, त्यसको लागि कसरी अगाडि बढ्नु पर्ला, के कुरामा प्राथमिकता दिनु पर्ला?
जस्तो अलिकति चाहिँ अब यो सरकार बनाउने दलको जुन एजेन्डामा पनि छ, सानो आकारको सरकार बनाउँछौँ, डेलिभरी चुस्त रूपमा हामीले दिन्छौँ, शिक्षा स्वास्थ्यका क्षेत्रहरूमा काम गर्छौँ र कतिपय विकासका अथवा संस्थाहरूमा अति राजनीति भइराखेकोलाई हामी नियन्त्रण गर्छौँ अथवा त्यसलाई घटाउँछौँ भन्ने खालका कुराहरूमा जुन एजेन्डामा उल्लेख गरिएका छन् त्यसलाई हेरेर काम गर्नु पर्यो। किनभने अहिलेका मतदाताहरू पनि शिक्षित छन्, उनीहरूले उनीहरूको एजेन्डामा के भनेका छन्, काम के गरिरहेका छन् भनेर मतदाताहरू नै एउटा वाचडगको रूपमा रहने स्थिति छ। त्यसैले अब मतदाता आफै पनि प्रतिपक्षको रूपमा रहने स्थिति हुनसक्छ, यो छ एजेन्डामा कि यो के काम भयो भनेर त्यो खालको मूल्याङ्कन गर्न सक्ने मतदाताहरू छन्। त्यसैले अबको सरकारले डेलिभरीमा विशेष ध्यान दिनुपर्छ अनि रोजगारका क्षेत्रहरूमा काम गर्नुपर्छ र शिक्षा र स्वास्थ्य भनेको एकदमै व्यक्तिसँग नजिकबाट टच हुने भएको हुनाले त्यसको सुधारको लागि पनि मैले त भन्ने गरेको छु खरो उत्रिनुपर्छ यो सरकार। र उनीहरूले भ्रष्टाचारको क्षेत्रमा शून्य सहनशीलता भनेको छ, त्यो निकै चुनौतीपूर्ण कुरा हो अहिलेको नेपाली समाजमा। र त्यो गर्न सक्यो भने फेरि शून्य सहनशीलता कायम गर्न सक्यो भने त्यसको फेरि जुन नतिजा एकदमै सकारात्मक हुन सक्छ। र डेलिभरीको सिस्टम अघि मैले भने कतिपय कुराहरू अब नागरिकता लिन कहाँ जिल्ला धाउनुपर्ने अथवा राष्ट्रिय परिचय पत्र लिन राजधानी नै आउनुपर्ने, अनि राहदानी लिन राजधानी आउनुपर्ने, लाइनमा बस्नुपर्ने, कति दिन बस्नुपर्ने, त्यो पनि मलाहिजा गरेर लिनुपर्ने जस्ता जुन अवस्था छन् तिनीहरूलाई स्थानीय निकायबाटै दिन सक्ने सरल उपायहरू सहज रूपमा त्यस्ता खालको डेलिभरी सिस्टमको विकास गरियो भने मलाई लाग्छ अनि समाजभित्र सकारात्मक सोचहरूको पनि विकास हुन सक्छ भन्ने मलाई लाग्छ।
यहाँले यो भन्दै गर्दाखेरि केही चुनौतीहरू पनि छन्, जस्तै केही कुराहरू सह तरिकाले गरौं भन्दाखेरि नीतिगत समस्या अथवा केहीमा चाहिँ पुरानै चाहिँ मनोवृत्ति होइन कर्मचारीहरूमा पनि अथवा त्यो सेवा दिने निकायहरूमा पनि त्यो किसिमको प्रवृत्ति, र पछिल्लो समयमा सरकार बन्नुभन्दा अगाडि नै जुन मध्यपूर्वमा देखिएको समस्याहरू छ यसले गर्दाखेरि पनि देशको अर्थतन्त्रमा अथवा आपूर्ति व्यवस्थामा समस्या, यी चुनौतीहरू छन् नि, यी चुनौतीहरूलाई कसरी सामना गर्न सकिन्छ, कस्ता चुनौतीहरू देख्नुहुन्छ यहाँ?
अब जस्तो नेपाल अघि भन्यो जियो पोलिटिक्स, मैले भने
अथवा परराष्ट्र सम्बन्धकै कुरा नै किन नगरौँ होइन, यी कुराहरू पनि छन्।
अब नेपाल भनेको एउटा दुई ठुला छिमेकी मित्र राष्ट्रहरूको बीचमा रहेको देश हो, यो सबैले बुझेकै कुरा छ। र भू राजनीति हामीले बुझेनौँ भने हाम्रो जस्तो देशहरूले अगाडि बढ्ने खालको वातावरण पनि बन्न गाह्रो हुन्छ। त्यसैले अहिले हामीहरूको परराष्ट्र नीतिहरू स्पष्ट हुनुपर्छ, किनभने हामी असंलग्न परराष्ट्र नीतिमा आधारित हाम्रो देश हो। त्यसैले तर एक छिमेकीलाई लिएर अर्को छिमेकीलाई हामीले चिडाउने खालको वातावरणमा हामी जाँदैनौँ, यो एकदम आधारभूत कुराहरू हुन्छन् यस्तो कुराहरू। र हामीले अहिले विश्व राजनीतिमा नेपालको चाहिँ स्पेस कहाँनिर छ त भनेर एउटा चाहिँ त्यो स्पेसमा नेपालले खेल्नुपर्ने भूमिका के हो त भन्ने एउटा सोचलाई चाहिँ विकास गरेर अगाडि गयौँ भने मन लाग्छ हामी अहिलेको जुन एउटा विश्वमा भइराखेका कतिपय असहज परिस्थितिलाई सामना गर्न सक्छौँ जस्तो लाग्छ।
हजुर, अब यो नयाँ शक्ति आउँदै गर्दाखेरि नेपालको लोकतान्त्रिक व्यवस्थाको सफलता र असफलतासँग पनि अथवा नेपालको भविष्यसँग पनि यसलाई जोडिएर चाहिँ हेर्ने गरिएको छ। यो शक्तिको सफलता र असफलताले नेपालको लोकतान्त्रिक व्यवस्था लोकतान्त्रिक प्रणालीमा के कस्तो भूमिका खेल्न सक्छ, साँच्चै यससँग सफलता र असफलतासँग चाहिँ यो जोडिएको छ, के भन्नुहुन्छ यहाँ?
होइन छ, यो सरकार भनेको यो पनि अहिलेको स्थितिमा धेरै शक्तिशाली सरकार हो, किनभने झन्डै दुई तिहाई को नजिक भएको यो सरकार। अब अलिकति इस्यु बेसमा जाने बित्तिकै अरूले पनि सहयोग गरिहाल्छ, अरू दलहरूले पनि गर्ने भएको हुनाले दुई तिहाईमै पुगेर पनि निर्णय गर्न सक्छ कतिपय कुराहरू। र अहिले यो असहज संवैधानिक असहजता हुनसक्छ कतिपय कुराहरूमा, र कतिपय ठाउँहरूमा हिजोको राजनीतिक परिवेशको प्रभावका कारणले नीतिगत रूपमा गरिएका कामहरू पनि असहज हुन सक्छन्। र त्यस्ता पक्षहरूलाई सुधार्ने र लोकतन्त्रलाई अझ सबल रूपमा अगाडि बढाउने खालको वातावरण बनाउन पनि यो सरकार सक्षम हुन्छ जस्तो मलाई लाग्छ।
हजुर, यहाँ आफै पनि संचार क्षेत्रको एउटा विज्ञ हुनुहुन्छ, पत्रकारिता विषयको प्राध्यापक हुनुहुन्छ, ट्युको चाहिँ पत्रकारिता विभागको प्रमुख भएर पनि काम गर्नुभयो, र संचार क्षेत्रमा धेरै समस्याहरू छन्, विगतदेखि नै संचार क्षेत्रका समस्याहरू संचारकर्मीहरूले उठाउँदै आएका छन्। सम्भवतः नेपालको संसदीय प्रणालीमा यति धेरै संचारकर्मी सहभागी हुने मौका यो संसदले पाउँदैछ सबैभन्दा बढी, के संचार क्षेत्रको समस्याहरू समाधान हुनेमा कतिको विश्वस्त हुनुहुन्छ यहाँ?
वास्तवमा मैले के भन्ने गरेको छु भने अहिलेको सांसदहरू अनुभव कम छ नि भनेर कसैले प्रश्नहरू उठाउँदै गर्दा मैले चाहिँ त्यसमा के जवाफ दिन्छु भने सांसदहरू विषयगत रूपमा हेर्नुभयो भने अनुभवी छन्। किन अनुभवी भने उनीहरू सार्वजनिक यातायात चढेको छ, सार्वजनिक क्षेत्रहरूमा जुन अनियमितता भएका ठाउँहरूमा कतिपय व्यक्तिहरू ठोकिएका छन्, कति आफै सफरहरू भएर हिँडेका छन्, करप्सनको क्षेत्रलाई नजिकबाट हेरेका छन् होइन। त्यस्तै पत्रकारिता क्षेत्रबाट जानेहरू जुन सांसद अब नीति निर्माणमा पुगेका व्यक्तिहरू त्यहाँनिर छन्, उनीहरू त हिजो पत्रकारिता गर्दैखेरि भोगेका धेरै समस्याहरूको अनुभव लिएर गइरहेछन् नि त। अब उनीहरूले यो समस्याको निराकरण कसरी गर्न सकिन्छ त नीतिगत रूपमा भनेर त्यहाँ बहस चलाउनुपर्छ, एउटा निष्कर्ष निकाल्नुपर्छ, अनि संचार क्षेत्रलाई पनि गतिशील हुने खालको वातावरणका कानुनहरू निर्माण गर्नुपर्छ, आचार संहिताहरूका बारेमा पनि त्यहाँनिर बहस चलाउनु पर्छ, र नेपालको मिडियालाई कुन दायराबाट अगाडि बढाउन सकिन्छ र कस्तो वातावरणबाट नेपाली पत्रकारितालाई स्थान दिन सकिन्छ भनेर चाहिँ अहिले उनीहरूले जुन एउटा अवसर पाएको छ त्यो चाहिँ पुरा गर्नुपर्छ भन्ने मेरो पनि भनाइ छ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। समग्र भन्दाखेरि अहिलेको राजनीतिक परिवर्तनलाई कसैले यो राजनीतिक परिवर्तन हो साँच्चै परिवर्तन आउँछ भन्ने गरेका छन् कसै कसैले चाहिँ यो एउटा जनलहर मात्र हो यो अस्थायी लहर मात्र हो भन्ने किसिमको टिप्पणी पनि गरेका छन् के भन्नुहुन्छ
होइन म चाहिँ यसलाई जनलहर सामान्य हो भनेर भन्दिनँ किनभने मतदाताले आफ्नो कटिबद्धता साथ जुन मत जाहेर गरेका छन् त्यो अमूल्य मत जाहेर गरेका छन् र यो मत पाएर विजेता हुनेहरूले पनि यसलाई हल्का रूपमा सोच्नु हुँदैन किनभने यो गहन जिम्मेवारी नै दिएर पठाएको छ पार्लियामेन्टमा र पार्लियामेन्टमा जानेहरूले पनि अब हिजो गरेका कमिटमेन्ट र उनीहरूको जुन वाचा गरिएका छन् मेनिफेस्टोहरूमा भनिएका कुराहरूलाई अक्षरश अगाडि बढाउन सकेनन् भने फेरि मतदाताहरूले आफ्नो निर्णय कहाँ दिनुपर्छ भनेर फेरि उनीहरूले निर्णय परिवर्तन गर्न उनीहरू स्वतन्त्र रहनेछन् उनीहरू बाँधिएर बस्दैन मतदाताहरू त्यसैले यो एउटा अवसर हो र यो हामीले अवसर पाएका छौँ र यो अवसरलाई हामी सदुपयोग गर्छौँ भनेर निर्णयका साथ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मेरो भनाइ छ।
हजुर हुन्छ सर, समय दिनुभयो यहाँलाई धन्यवाद।
हस् ल, यहाँले पनि जुन मलाई बोल्ने अवसर दिनुभयो आफ्ना विचार राख्ने अवसर दिनुभयो म यहाँलाई र रेडियो नेपाल मार्फत सबै श्रोताहरूलाई म एकदम आभार व्यक्त गर्दछु। धन्यवाद।
हस् धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं पत्रकारिता विषयका प्राध्यापक वरिष्ठ पत्रकार चिरञ्जीवी खनालसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।